ईरान के महान बुद्धिजीवी।
श्रोताओं, कार्यक्रम ईरान के महान बुद्धिजीवी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और गैम रिजवी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में भी हम ईरान के प्रसिद्ध बुद्धिजीवी मासूद साद सलमान पर चर्चा करेंगे, जो 11वीं सदी ईस्वी के प्रसिद्ध कवि थे।
श्रोताओं, पिछले कार्यक्रमों में हमने ये बताया था कि अमीर सादुद्दौला मसूद सलमान हमदानी गजनवी व सलजूकी काल के अत्यधिक प्रसिद्ध शायर थे, जो भारत में रहते थे। वे मूल रूप से ईरान के हमदान क्षेत्र के रहने वाले थे, लेकिन उनके पिता शाही दरबार में कार्यरत थे। उनका जन्म सन 1033 ईस्वी से 1046 ईस्वी के बीच लाहौर में हुआ था। उनके पिता और परिवार के सदस्य अपने समय के बुद्धिजीवियों में गिने जाते थे। मसूद ने लाहौर और गजनी में प्रसिद्ध गुरुओं से साहित्य व कला के अलावा घुड़सवारी, तीरंदाजी, कमान चलाना तथा रण कौशल भी सीख लिया था। साहित्य से लगाव के कारण वे शेर व शायरी में रुचि रखने लगे थे। इस क्षेत्र में वे इतने आगे बढ़ गए थे कि कसीदा अर्थात व्यक्ति विशेष की प्रशंसा की शैली में अपने समय के जाने माने शायर बन गए और उन्हें कसीदा कहने वाले शायरों में गुरु का स्थान प्राप्त हो गया।
मासूद साद युवा काल में ही दरबार से जुड़ गए और सुल्तान इब्राहिम के आदेश से वो राजा के बेटे सैफुद्दीन महमूद के साथी बन गए और उसी के साथ भारत चले गए। मासूद साद सलमान सैफुद्दीन महमूद के निकट अत्यधिक महत्व रखते थे, लेकिन ये सुनहरा दौर बस कुछ ही बरसों तक चला, क्योंकि गजनी के राजा के पास जलने वालों ने इतनी शिकायतें की, अंततः सुल्तान इब्राहिम गजनवी के आदेश से युवराज सैफुद्दौला और उसके सभी साथियों और निकटवर्तियों को जेल में डाल दिया गया। उनके साथ मासूद साद को जेल में डाल दिया गया। इस तरह से मासूद साद ने अपनी आयु के 10 वर्ष जेल में बिताए। उन्हें सुल्तान इब्राहिम गजनवी के सत्ताकाल तक जेल में रहना पड़ा।
कुछ इतिहासकार मसूद साद सलमान को जेल में डाले जाने को अबुल फरज रूनी की ओर से की जाने वाली कार्रवाई मानते हैं, जो मसूद साद के समकालीन शायर थे। किंतु ये विचार सही नहीं लगता, क्योंकि मसूद साद ने हमेशा स्वयं को रूनी का शिष्य बताया और दोनों ही अपने काल के महान कवि थे। विश्वस्त सूत्रों के अनुसार मसूद साद को भारतीय दरबार के प्रमुख सेनापति अबुल फरज मंसूर बिन रुस्तम की जलन और षड्यंत्र की वजह से जेल में डाला गया। सुल्तान इब्राहिम महमूद गजनवी ने आदेश दिया था कि मसूद साद सलमान को दहक नामक किले में कैद कर दिया जाए। यह किला जाबुलिस्तान के किलों में से एक था। जब मसूद साद को गिरफ्तार किया गया तो वे 40 वर्ष के थे। दहक के किले में उन्हें हालांकि अपने दोस्तों और घर वालों से दूरी का दुख था, किंतु रहने सहने और खाने पीने की उन्हें कोई तकलीफ नहीं थी और अन्य जेलों की तुलना में इस जेल में उन्हें काफ़ी सुविधाएं उपलब्ध कराई गई थीं। सुल्तान इब्राहिम के दरबार का एक प्रभावशाली व्यक्ति अली था, जिसे मसूद साद से विशेष लगाव था। इस व्यक्ति ने उनकी सुख सुविधाओं की सारी व्यवस्था करा दी थी, जिसकी वजह से उन्हें जेल में कोई परेशानी नहीं थी। मसूद साद ने शाही दरबार के इस प्रभावशाली व्यक्ति अर्थात अली की प्रशंसा में कसीदा भी लिखा है, जो बहुत खूबसूरत है। यही नहीं, अली की यह भी कोशिश थी कि राजा का दिल मसूद साद के लिए नर्म हो जाए और वे उनको माफ़ कर दें, लेकिन वो जितनी कोशिशें करते, दरबार में बैठे दुश्मन उन सभी पर पानी फेर दिया करते थे। यहाँ तक कि उन्होंने राजा से कहा था कि मसूद साद को दहक में पूरी आज़ादी है और उन्हें वहाँ पूरी छूट और सुविधाएं मिली हुई हैं। यह सुनकर राजा को बहुत गुस्सा आया और उसने मसूद साद को सू नामक किला भेजने का आदेश दिया। सू नामक किला भारतीय उपमहाद्वीप से बाहर था اور ایک اونچے پہاڑ پر بنا ہوا تھا۔ اس قلعے میں ان کے ساتھ کڑھائی کی گئی اور ان کے پیروں کو بھی زنجیروں میں باندھ کر رکھا گیا۔
ان سب حالات کے باوجود علی نے اپنی کوشش جاری رکھی اور وہ کبھی بھی ان سے ملنے بھی پہنچ جاتے اور جہاں تک ہو سکتا ان کے لیے سویدھا پراپت کرنے کی کوشش کرتے اور ماسود سعد کو سنیم و دھیرے رکھنے کو کہتے۔ سونامک قلعے میں ایک بوڑھا قیدی بھی تھا جس کا نام بہرامی تھا۔ وہ اتیادھک انوبھوی اور دیش دنیا گھوما ہوا تھا۔ اس جیل میں ماسود سعد بےحد بے چین رہتے اور انہیں اپنے گھر بار اور بچوں کی یاد آتی تھی تتھا ان کے بھوشیہ کی چنتا ستاتی تھی۔ انہیں اپنا اور اپنے بچوں کا بھوشیہ اندھکار میں لگتا تھا۔ اس افسر پر بہرامی انہیں اپنے انوبھو سناتا، جیون کی کھٹی میٹھی کہانیاں سنا کر ان کے من کو شانت کرتا۔ اس بوڑھے ویکتی کو کھگول شاستر میں دکشتا پراپت تھی اور اس نے اپنا جیون اسی وشے کے ادھیان میں ویتیت کیا تھا۔ ماسود سعد نے جیل میں رہتے ہوئے اس بوڑھے قیدی سے کھگول شاستر سیکھا۔ اس دوران ماسود کی ہر کویتا میں ان کا درد جھلکتا ہے۔ ایک کویتا میں وہ کہتے ہیں کہ نہ کسی سے امید ہے، نہ اس جیل میں کوئی ساتھی ہے، میرے دونوں پیروں میں لوہے کے دو سانپ لپٹے ہیں اور میں دکھوں کی پیڑا سہن کر رہا ہوں۔
مسعود سعد کو دہک اور سو قلعوں میں 7 برسوں تک دکھ و پیڑا و یاتنا سہن کرنے کے بعد نائے نامک درگ بھیج دیا گیا، جہاں وہ 3 برسوں تک رہے۔ وہ کہتے ہیں کہ 7 برس سو اور دہک میں، اس کے بعد 3 سال نائے قلعے میں گزرے۔ مسعود سعد کے شعروں کا ادھیان کرنے سے پتہ چلتا ہے کہ تینوں جگہوں میں سے سب سے ادھک کٹھنائی انہیں نائے قلعے میں ہوئی، کیونکہ اس قلعے میں انہوں نے جو کویتائیں کہی ہیں ان میں بےحد درد و پیڑا دکھائی دیتی ہے۔ نائے جیل میں بندی بنائے جانے کے دوران بھی ان کے متروں اور سمرتھکوں کے پریاس جاری رہے اور وہ سلطان ابراہیم سے ان کے لیے معافی لینے کا پریاس کرتے رہے، یہاں تک کہ راجہ کے نکٹورتی درباری امید الملک کی سفارش اور کوشش پر انہیں آزادی مل گئی۔ آزادی کے بعد مسعود لاہور لوٹے اور اس کے بعد اپنے پیتک نگر چلے گئے، اور جیسا کہ ان کی کویتاؤں سے پتہ چلتا ہے، دکھوں اور یاتناؤں کی وجہ سے وہ بہت کمزور ہو گئے تھے۔ سلطان ابراہیم کی مرتیو کے بعد اس کے بیٹے مسعود نے ستا سنبھالی۔ مسعود غزنوی نے اپنے بیٹے امیر عز الدولہ شیرزاد کو بھارت بھیج دیا اور ابو نصر پارسی کو ان کے پیشکار کے روپ میں ساتھ کر دیا۔ ابو نصر پارسی مسعود سعد کے نکٹورتی متروں میں تھے، اس لیے ان کی سفارش پر انہیں چالندھر کی جاگیر سونپ دی گئی، لیکن اس جاگیرداری کا سمے بھی بےحد کم رہا۔ ابو نصر پارسی پر وبھن پرکار کے آروپ لگائے گئے اور اسے اور ان کے نکٹورتی سبھی لوگوں کو جیل میں ڈال دیا گیا۔ مسعود سعد بھی اسی کے ساتھی تھے، اس لیے انہیں مرنچ قلعے میں بندی بنا کر رکھا گیا، جہاں انہوں نے 8 سال گزارے۔ مسعود سعد سلمان کے شعروں پر دھیان دینے سے یہ پتہ لگایا جا سکتا ہے کہ انہیں بہت اچھی طرح سے اس بات کا اندازہ تھا کہ ان کے دکھوں کا سلسلہ ختم ہونے والا نہیں ہے، اور یہی وجہ ہے کہ انہوں نے اپنے شعروں میں اپنے اوپر بار بار پڑنے والے دکھوں کا اُلیکھ کیا ہے۔
کچھ اتہاسکاروں کا یہ ماننا ہے کہ جیل سے رہا ہونے کے بعد وہ سرکاری کاموں سے دور ہو گئے اور آتم نرمان اور اپاسنا میں لین ہو گئے، کنتو یدی ان کی کویتاؤں اور شعروں پر دھیان دیا جائے تو جیل سے رہائی کے بعد کی ان کی دشا کا انومان لگایا جا سکتا ہے۔
اسی پرکار ان کے سمے کے اتہاس میں بھی ان کے بارے میں بہت کچھ لکھا گیا ہے۔ ایتہاسک تتھیوں اور ساکھیوں سے پتہ چلتا ہے کہ جیل سے رہائی کے بعد वो सत्ता के गलियारों से दूर हुए और बड़े पदों को प्राप्त करने का उन्होंने प्रयास नहीं किया, किंतु शाही दरबार से दूर नहीं हो पाए और पूरी उम्र दरबार में सांस्कृतिक गतिविधियां करते रहे। उन्होंने अपनी आयु के अंतिम दिनों में गजनवी दरबार के पुस्तकालय की जिम्मेदारी संभाल ली थी। मसूद साद सलमान ने सन 1121 या 1122 ईस्वी में गजनी में इस संसार से विदा ली।
श्रोताओ, हमारे कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक के लिए हमें अनुमति दें।